نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم يا ليت لنا مثل ما أوتي قارون إنه لذو حظ عظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں یہاں بیٹھنے کا موقع دیا اور اللہ تعالیٰ سے ہی دعا کریں گے کہ جس ایکسیلنسی کے درجے پہ ہم دنیا کے کاموں کو کرتے کراتے ہیں اور اس کے سارے تقاضے پورے کرتے ہیں ان سب کو بھی سامنے رکھتے ہوئے ہم اس اللہ کی کلام جس کو اللہ تعالیٰ نے خود احسن الحدیث کہا اور اللہ کے نبی صلی اللہ علیہ وسلم کے ہر خطبے سے پہلے ایک جملہ ہوتا تھا فَإِنَّ خَيْرَ الْحَجِّ حَجُّ مُحَمَّدٍ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ پس بے شک سب سے بہترین طریقہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا طریقہ ہے اور اسی کے اندر ایک جملہ آتا تھا فَإِنَّ خَيْرَ الْحَدِيثِ حَدِيثُ اللَّهِ اللہ سے اچھی بات کسی کی نہیں ہے آج میں اور آپ خود کو مبارک دیں اس بات پر کہ ہم اسی رب کے کلام میں سے ایک آیت چھوٹی سی سورۃ قصص کی آیت نمبر 80 کا میں نے کچھ حصہ آپ کے سامنے رکھا قارون کا نام ہمارے کلچر میں بھی بہت معروف ہے لوگ قارون کی دولت کی بات کہتے ہیں کون تھا حضرت موسیٰ کی قوم میں سے تھا بنی اسرائیلی تھا اپنی زبان میں آپ کہہ لیجئے کہ مسلمان تھا لیکن اللہ تعالیٰ نے مسلمان ہونے کے ساتھ ساتھ اس کو دولت بھی دی تھی آج بہت سارے لوگوں کے ذہن میں یہ خیال آتا ہے کہ مسلمان اور دولت دو مختلف چیزیں ہیں اور دولت پانے کے لیے غیر مسلم بننا ہی پڑے گا یا کم از کم ظاہر کرنا ہی پڑے گا کیونکہ آج ہمارا معاملہ کیا اور ہمارے بچوں نے بھی یہی دیکھا کہ انہوں نے دنیا میں ہر کامیابی کو غیر مسلموں کے نام کے ساتھ دیکھا ہم نے عروج نہیں دیکھا اسلام کا ہم نے اسلام کی ترقی نہیں دیکھی ہم اسلام کی ایک بڑی خوبصورت تاریخ سے بالکل روشنا نہیں آج آپ دیکھیے دنیا میں ڈسپلن کس کے پاس ہے نان مسلمز کے پاس اسلحہ کون بناتے ہیں نان مسلم بناتے ہیں گاڑیاں نان مسلم بناتے ہیں آئی فون نان مسلم بناتے ہیں اور ریسرچ ورک نان مسلم کرتے ہیں اسپیس شٹل نان مسلم بناتے ہیں کن کی جگہوں پہ جائیں تو لائنیں بہت خوبصورت بنی ہوتی ہیں نان مسلمز کی کون باری کا انتظار کرتے ہیں نان مسلم کہاں آپس میں دوسرے کو ایک دوسرے کے اوپر پریفرنس نہیں دی جاتی نان مسلم لسٹ بہت لمبی ہے انگلیوں کی پوریں ختم ہو جائیں گی لیکن آج کے دور میں ہم غیر مسلموں کے اندر جو دنیاوی ترقی کی چیزیں دیکھتے ہیں اس کی لسٹ بہت لمبی ہے یہ سب دیکھنے کے بعد کچھ لوگوں کے دل میں یہ گمان آنے لگا کہ ترقی کرنے کے لیے اور کامیاب ہونے کے لیے غیر مسلم ہونا یا کم از کم ان اسلامک ہونا تو ضروری ہی ہے دوسرے لفظوں میں تھوڑا سا اگر اس کو کہہ دوں آپ کے سامنے کہ اسلام کے ساتھ ساتھ ترقی نہیں ہو سکتی مسلمان رہتے ہوئے دنیا بالکل نہیں مل سکتی ہاں پھر وہی مسلمان جو پھر دین چھوڑیں اللہ کو چھوڑے پھر وہی کامیاب ہوں گے تو بہت ہی پیار سے کہوں گی کہ یہ ہم سب کے مس کنسیپشنز ہیں اللہ کے نبی نے قرآن میں بھی اور خود بھی کہہ کر دعا سکھا دی کہ ربنا آتینا فی الدنیا حسنتم وفی الآخرتی حسنتم وقنا عذاب النار کہ اللہ تو ہمیں دنیا میں بھی خیر دے حسنہ دے اور آخرت میں بھی حسنہ دے تو یاد رکھیے اگر آخرت ہم نے اللہ سے لینی ہے نا تو دنیا بھی اللہ ہی سے ملتی ہے اور اللہ نے نہ ہمیں دنیا لینے سے روکا ہے نہ دنیا کمانے سے روکا ہے دنیا کو کمانا بھی عبادت ہے شرط ایک ہے کہ وہ حسنہ کی شرط کے ساتھ ہوگی تو لہٰذا کسی کو دنیا میں اگر اللہ دولت دے دے تو یہ کوئی بری بات نہیں ہے اس میں کوئی گلٹ کی بات نہیں ہے شرمساری کی بات نہیں ہے ہاں اس کے ساتھ کچھ خرابیاں پیدا ہو جاتی ہیں جس پہ قابو قارون نہیں پا سکا تھا اور وہ کیا تھی قارون شخص دولت مند تھا مسلمان تھا اس کو اللہ نے دولت دی تو اس کے دماغ میں ڈسپلے آ گیا بتر خود کو نمایاں کرنا اس نے اپنی دولت کو پا کر سوچا کہ اب مجھے دنیا میں سب سے زیادہ پرومیننٹ دکھنا ہے لہذا حضرت موسیٰ علیہ السلام جہاں بیٹھ کر علم دیتے، تورات سکھاتے لوگوں کو، یا کوئی دین کی بات بتاتے، تو یہ اچھے کپڑے پہن کر اپنی سواری پہ خوب ٹھاٹ باٹ سے نکلتا اور وہاں سے گزرتا۔ کیوں گزرتا؟ امام ابن کثیر رحمہ اللہ فرماتے ہیں کہ ایک دن قارون پورے ٹھاٹ باٹ، فل ڈسپلے کے ساتھ، اپنے ایکسپوجر کے ساتھ، اپنی اچھی سی سواری پہ بیٹھ کر، کپڑے پہن کر، سونے چاندی میں لدا پھندا اپنی قوم کے پاس سے گزرا۔ مقصد کیا تھا؟ کہ ذرا ڈسٹریکشن تو ہو، یہ کیا اتنے پیار سے سن رہے ہیں موسیٰ کی باتیں۔ لہٰذا جب وہ وہاں سے گزرا تو اس کے کپڑے، اس کی خادم، اس کی سواری، اس کے نوکر اور جو پروٹوکول اس کے ساتھ تھا، اس کو دیکھ کر جو لوگ تھے، ان میں سے وہ لوگ جن کے دل میں دنیا بسی ہوئی تھی، دنیا دار قسم کے لوگ تھے، انہوں نے تمنا شروع کر دی، ہائے کاش کتنا خوش قسمت ہے قارون، اس کو اللہ نے کیا کچھ دے دیا، کبھی ہمیں بھی دیا جاتا۔ اور وہ کہنے لگے ہائے کاش، جیسے کچھ لوگ کسی کی فراری دیکھ کر آہیں بھرتے ہیں، ہائے، اور لینڈ کروزر سانس ہی لگتا ہے اندر ہی چلا گیا، ایسے لگتا ہے کہ پتہ نہیں اس کے بعد کیا ہوگا۔ تو وہ اس کو دیکھ کر کرنے لگے اور کہنے کہ ہائے کاش جو اس کو دیا گیا وہ ہمیں بھی دیا جاتا۔ یہی حصہ میں نے آپ کے سامنے رکھا، یا لیت لنا، ہائے افسوس ہم پر، مثل ما اوتیا، ہمیں بھی وہی دیا جاتا جو دیا گیا قارون کو۔ اور جلد باز لوگوں نے جلدی میں کیا فیصلہ دے دیا، انہ لذو حظ عظیم، یہ قارون تو بڑے نصیب والا ہے، یہ تو قسمت کا دھنی ہے۔ اور آج بھی یہ غلطی ہم مسلمانوں میں بہت ساروں کو اس وقت لگتی ہے جب کسی کے چمکتے ہوئے گھر کو دیکھتے اور بڑی گاڑی کو دیکھتے، ہم کہتے واہ کیا خوش قسمت ہے۔ اللہ سبحانہ وتعالیٰ کہتے ہیں یہ سچ نہیں ہے، تمہاری نظر کمزور ہے، خاص طور پہ تمہاری قریب کی نظر تو بہت ہی کمزور ہے۔ یاد رکھیے، دنیا میں کسی کو بہت کچھ مل جائے یا کسی کو کچھ بھی نہ ملے، اس کا خوش قسمتی سے کوئی تعلق نہیں ہے، نہ اس کا اللہ کی رضا سے تعلق ہے اور نہ اللہ کی ناراضگی سے تعلق ہے۔ اللہ سبحانہ تعالیٰ نے دنیا میں ہم میں سے جس کو بھی جو کچھ دیا ہے، اس کے پیچھے ایک مقصد ہے۔ سورۃ ملک، جس کو سورۃ تبارک بھی کہتے ہیں، پہلی آیتیں دیکھ لیجئے، بسم اللہ الرحمن الرحیم، تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر۔ اصل میں تو سب کچھ اس اللہ کا ہے جس کے ہاتھ میں زمین و آسمان کی بادشاہی ہے، اور اس نے یہ سب کچھ تمہیں کیوں دیا؟ الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، اس نے تمہیں اس لیے دیا کہ وہ دیکھے کہ تم اس میں سے اچھے عمل کیسے کرتے ہو۔ تو جو کچھ بھی مجھے اور آپ کو ملا نا اس دنیا میں، اب آپ خود سوچئے، میں اور آپ اپنی چیزوں کی لسٹ بنائیں تو میرا خیال ہے کہ ہمارے کاپیوں کے پیج ختم ہو جائیں، لیکن چیزیں ختم نہ ہوں۔ یہ کیوں ملا؟ آزمائش۔ بالکل آپ اس کو یوں سمجھیے، ایک ایگزامپل دوں گی آپ کو، کہ آپ کے ہسبینڈ امیزون کمپنی میں کام کرتے ہیں، اور کمپنی نے سہولت کے لیے آپ کو ایک گھر بھی دیا، آپ کو گاڑی بھی دی، تاکہ آپ کے ہسبینڈ اپنے وقت پہ جاب پہ پہنچ سکے۔ پھر اسی طرح انہوں نے آپ کو ملازم بھی ساتھ دے دیے، کچھ نہ کچھ چیزیں جو آپ کی ضرورت کی تھی۔ پھر کہیں آپ جاتے ہیں تو آپ کو ٹریولنگ کا خرچہ بھی دے دیتے ہیں۔ وہ کیوں دیتے ہیں؟ تاکہ آپ کے ہسبینڈ ان ساری سہولتوں سے فائدہ اٹھائیں اور کام اچھا کریں۔ آپ کے اوپر اگر وہ $5,000 مہینے کا لگاتے ہیں، تو اس کے بدلے میں وہ ان سے 50,000 کا کام بھی تو لیں گے نا، دنیا میں یہی ہے۔ اب بالفرض محال کسی کو یہ سب کچھ وہ کمپنی دے، لیکن وہ گاڑی جس سے آفس میں پہنچنا چاہیے تھا اس کو ٹیکسی بنا کر وہ اس سے مزید پیسے کمانے لگ دیں، جس گھر کو ان کے ذاتی استعمال کے لیے رکھا تھا اس میں اور کرایہ دار ڈال کے ٹیننٹس رکھیں اور ان کو کرائے کے اس گھر میں ڈال دیں، مس یوز کریں گے تو کیا ہوگا، اور وقت پہ پہنچے بھی نہ، بہانوں پہ بہانے، باتوں پہ باتیں، کتنے دن وہ کمپنی برداشت کرے گی؟ ایک دن بڑے پیار سے، بڑی عزت سے کہہ دے گی کہ جزاک اللہ، جو بھی آپ نے کرنا تھا کرا دیا، اب ہمیں آپ کی ضرورت نہیں ہے۔ اب ہوا کیا؟ ایک صورت تو یہ ہوئی، اب دوسری صورت لیجئے کہ آپ کے ہسبینڈ کو کمپنی نے جو کچھ دیا، انہوں نے آسن درجے پہ اس سے فائدہ اٹھایا، 5 سال 10 سال گزر گئے، اس کے بعد کیا ہوگا؟ وہ کمپنی اتنی خوش ہے آپ کے شوہر سے، وہ کہتی ہے کہ یہ گاڑی اب آپ کی ہوئی، جو آپ نے 5 سال 10 سال چلا لی اور ماشاءاللہ آپ نے بہت اچھا کام کیا، اب یہ آپ کی، اٹس اون بائی یو، یہ گھر جو کل تک آپ اس میں ایک قسم کے امپلائی کے طور پہ رہتے تھے، یہ آپ کا ہے۔ آپ کیا فیل کریں گے کہ اب وہ چیزیں آپ کی اپنی ہیں، اب آپ ان کو ٹرانسفر کرائیں، آپ چاہے اس کی ٹیکسی بنائیں، چاہے اس گھر میں کرایہ دار رکھیں، آپ کی مرضی ہے۔ تو یہ ہے مثال اس دنیا میں جو نعمتیں ملی، اس کی اور آخرت کی، جس نے دنیا کی نعمتوں کو اللہ کی مرضی سے استعمال کر لیا، اللہ کے راستوں میں لگا دیا، اللہ کی نافرمانی میں نہ لگایا، اللہ انعام کے طور پہ کل جنت میں مجھے اور آپ کو وہ اس سے کئی گنا بڑھا کے دے دے گا۔ तब आप बताइए कि दुनिया में जब चीजें मिलें तो उसके बाद हमारा एटीट्यूड क्या होना चाहिए कि हम इन चीजों को अल्लाह की अमानत समझें। फिर दूसरी बात यह है कि ये लाइबिलिटीज है, दुनिया में हर नेमत एक लाइबिलिटी है। कारून को अल्लाह ने इतना कुछ दिया लेकिन उसने इस लाइबिलिटी को महसूस नहीं किया और उसने अपने आप को उसे रखा। अब जो थुड़दिले लोग थे, जल्दबाज थे, जो फौरी फौरी चीजों को, चमकती चीजों को देकर सोना समझते थे, उनके तो ये कमेंट्स थे, हाय कितना खुशकिस्मत है, हाय कितनी वो लकी है, हाय कभी उनके कपड़े देखे थे। और कभी जरा सिस्टर्स को देखा करे पार्टियों, दावतों, शादियों के बाद जाकर जब दूसरी सिस्टर्स को डिस्कस करती हैं तो कैसे करती हैं, वो उंधे देखे थे, वो टॉप्स देखे थे, वो जूता देखा था, वो कपड़े देखे थे और वो गाड़ी देखी थी, वो रॉल टप 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 पड़ती है। खुश होना चाहिए किसी के अच्छे कपड़े देखें, उसको दुआ दें, इल्बिस जदीदन इश हमीदन मुत शहीदन, किसी का घर गाड़ी बच्चा अच्छा लगे दुआ दीजिए, अल्लाह मुबारक लकफी, अल्लाह आपको इसमें बरकत दे, माशाल्लाह कह दीजिए, दुआएं दीजिए, खुश हो। मुसलमान दूसरे की अच्छी चीजों को देखकर खुश होता है और ये नहीं सोचना ओ ये कहां से आया, होगी हराम की कमाई, करते होंगे इनके मियाँ रिश्वत के काम और दिस एंड दैट, तो कभी किसी से बदगुमान ना हो। लेकिन उस दौर में भी कुछ लोग बहुत समझदार थे, उन्होंने जब लोगों को ये बातें कहते देखा कहेंगे वही लकुम, अरे सब्र तो करो, तुम्हारी वहील तबाही हो, सवाबुल्लाह खैरुल्लिमन आमन वामिला सालेहन। इतनी जल्दी ये फतवे ना दे दो कि कारून इतना खुशकिस्मत है, बल्कि अल्लाह का जो सवाब बदले में मिलेगा ना वो बेहतर है। किसके लिए बेहतर है? ईमान लाने के बाद अमल साले करने वालों के लिए। अब आप सोचिए, ये हैं वो लोग जिनको असल में साहिब इल्म लोग कहते हैं। दुनिया की नेमतों को पाकर एक इंसान अगर हकीकत में इस सोच पे आ जाए कि मैंने इस दुनिया की नेमत को टोकन के तौर पे यूज करना है ताकि मैं आखिरत का टिकट ले सकूं। आज मैं और आप इन सारी चीज़ों को पाकर जब अल्लाह की बातें मानते हैं, अपने घरों में अल्लाह की बातें करते हैं, हम इन गाड़ियों के रुख मस्जिदों की तरफ ले जाते हैं, जब हमारे बच्चे दीन के रास्तों में लगते हैं तो अल्लाह फरिश्तों में फख्र करते होंगे कि फरिश्तों देखो तुम इस इंसान की तख्लीक के ऊपर इतराज़ करते थे, देखो ये कितना खूबसूरत इंसान है। अल्लाह को प्यार आता है उस बंदे पर जो नेमतों में सर से पांव तक डूबा हो लेकिन उसका दिल खाली हो। हज़रत उस्मान गनी का नाम आपने कई बार मेरे मुंह से भी सुना होगा, अगर आप ऑनलाइन लेक्चर्स भी सुनते हैं, कि एक मौके पे अल्लाह के नबी के पास एक ज़रूरतमंद आया और उसको कुछ ज़रूरत थी, अल्लाह के नबी के पास नहीं था, आपने कहा वहाँ चले जाओ उस्मान के घर पे। वो शख्स चला गया, जाके करीब ही था तो हज़रत उस्मान के अपनी बीवी से झगड़े की आवाज़ आई और एतराज़ किस बात पर कर रहे थे कि जब एक चिराग से काम चल सकता था तो तूने दो चिराग क्यों जलाए घर में। बस वो पर्सनल कॉन्वर्सेशन सुनी, उस दौर में घर हमारी तरह के तो थे भी नहीं कि पता भी ना चले, वापस आ गए। कहा क्या हुआ? कहा मेरा ख्याल है मुझे नहीं देंगे। कहा तूने मांगा था? कहा मांगा तो नहीं था। कहा अच्छा जाओ मांगो। फिर हजरत उस्मान के पास वापस वो शख्स गए और जाके नॉक करके जो भी कहा कि मैं जरूरतमंद हूँ। कहा अच्छा जरूरतमंद हो, अभी आया। अंदर की अशरफियों की भरी हुई थैली लाकर उस शख्स के हाथ में रख दी। अब उस शख्स से सब्र ना हुआ, कहने लगा एक बात तो बताएं, अभी थोड़ी देर पहले तो आप अपनी बीवी से एक चिराग जलाने पर झगड़ रहे थे और मुझे आपने सोने की अशरफियों की थैली दे दी, ये क्या तजाद है? तो कहने लगे भाई वो जो चिराग जलता उसका बिल वो मेरे खाते में पड़ता, कल मुझे उसका हिसाब देना पड़ता, और ये जो मैं तुझे दे रहा हूँ ये तो मैं इन्वेस्ट कर रहा हूँ, अल्लाह के पास जाके ले लूंगा। ये है असल में दुनिया की नेमतों के साथ एक इंसान का रवैया जो मतलूब है। अपनी जात पे लगाएं तो 10 दफा सोचे, गुजारा हो सकता है, काम चल सकता है, चलो ना भी लूंगी तो क्या, चले टमाटर नहीं है तो दही डाल लेते हैं, दही नहीं है तो सिरका डालते हैं, कुछ भी नहीं डालते, खाली सब्जी बना लेते हैं, कुछ नहीं होता, ऑल्टरनेट ढूंढकर अपनी जिंदगी को गुजारे, और जब अल्लाह के रास्ते के काम आए, जब अल्लाह के दीन को उसकी जरूरत पड़े तो फिर अबू बकर की तरह पूरा घर नहीं तो हजरत उमर की तरह आधा घर तो पेश करे, और अब्दुर्रहमान बिन औफ की तरह हिजरतों के सफर में सारा देकर ईमान तो बचा ले। तो लिहाजा दुनिया किसी का बिगाड़ नहीं सकती कुछ, अगर उस इंसान के पास ईमान और अमल साले की दौलत होगी। मसला कहां बिगड़ता है? जब हम इसको आखिरत की कीमत पर खरीदते हैं, जब इस दुनिया को पाने के लिए अल्लाह को नाराज करना पड़े और फिर आप उसको लेके चलें, ये असल में इंसान के लिए एक वो नुक्ता होता है जिसको अगर आज दुनिया में देखें तो बहुत ज्यादा लोगों का आपको इंजाम अपनी आंखों के सामने दिखेगा। आप चंद साल पीछे जाइए यूएसए की हिस्ट्री में, आज से 8-10 साल पीछे ले लीजिए, इकोनॉमी का एक बहुत बड़ा ड्रॉबैक आया, डॉलर की कीमत यूनिवर्सली बिगड़ी, ऑयल बिगड़ा। आप सबने सुनी हुई कहानी है, अगर मिशिगन की स्टेट की बातें कर दूं या आप जाएं, मेरे से ज़्यादा आप लोग जानते हैं, मुझे तो आप लोगों से ही पता चलता है, लोगों के पास तो फर्स्ट हैंड न्यूज़ भी होती हैं अल्हम्दुलिल्लाह। कैसे कंपनियों की कंपनियां बंद हुई, कैसे 3-3 लाख डॉलर के घर 10-15-30-40 हज़ार डॉलर में बिके, सबको पता है। और लुजियाना में आज से मुझे याद है कि 7-8 साल पहले एक सैलाब आया था, कैटरीना था या रीटा था आई डोंट नो, तो मेरे हस्बैंड ने उन्हीं दिनों मुझे एक ईमेल भेजी जिसमें हेडिंग क्या थी कि डू यू वांट टू बाय हाउस जस्ट फॉर $10,000। तो वो हेडिंग इतनी अट्रैक्टिव थी, और उस दौर में भी ये बात है तो मुझे याद है कि 1.5-2 लाख से तो कम का घर कोई मिलता भी नहीं था उस वक्त भी। तो मुझे उसका टाइटल बड़ा लगा कि $10,000 में घर लेना। तो मैंने उस ईमेल को जब खोला तो उसमें क्या था, पिक्चर थी जिसमें घर है खूबसूरत लेकिन आधा आधा घर पानी में डूबा हुआ है। वही घर जो पानी के आने से पहले $2-3 लाख का था, वो ओनर ने कहा चलो अब ये पानी में डूबा हुआ है 10,000 का ले लो, कोई खरीदता है? 10,000 का लेकर आपने करना क्या उसको, आपको कुछ भी नहीं मिलेगा। तो जिस एक पानी ने आकर घर की वैल्यू इतनी डीवैल्यू कर दी कि वो कुछ भी ना रही, तो जब कयामत के जलजले आएंगे, इज़ल समाउन फतरत व इज़ल कवाकिब इंतसरत व इज़ल बिहार फुज्जिरत व इज़ल कुबूर बोसिरत, इस ज़मीन पर जलजले भी आने हैं, इस ज़मीन के ऊपर सैलाब भी आएंगे, इस ज़मीन पे आग भी बरसेगी, तो इस वक्त हमारे इन घरों की क्या वैल्यू रह जाएगी? आप इमेजिन करिए कि एक प्लॉट है जो आपको कोई ऑफर में देता है कि ये प्लॉट है तो $1 लाख का, लेकिन आप ऐसा कीजिए 50,000 का ले लें, तो आप पूछेंगे वजह क्या, डिटेल क्या? वो कहते हैं बस वजह ये है कि दूर एक बंद है पानी का, जिसके एस्टिमेशन के मुताबिक 2-3 साल में उसका पानी इस घर के अंदर आने वाला है इस प्लॉट के, तो मैंने सोचा इसको आज ही बेच दूं। तो आप में से कौन अक्लमंद है कि सिर्फ 3-4 साल के लिए 50,000 की इन्वेस्टमेंट कर दे जिस घर के ऊपर पानी आना ही आना है? आप तो नहीं लेंगे 50,000 का। अगर वो बेचने वाला अक्लमंद है तो आप खरीदने वाले भी कुछ कम अक्लमंद नहीं है, तो हम तो नहीं खरीदेंगे। तो इस दुनिया ने टूट जाना है। मैं और आप जिस चीज को इस वक्त सोचें वो क्या है कि ये दुनिया फ्रेजल है। आज से अगर आप अपनी एक्टिविटी के तौर पर एक चीज बना लें, फ्रेजल का साइन होता है ना अक्सर जो सामान पे भी लगा देते हैं मूविंग के दौरान, एक बर्तन से और ऐसे शीशे का वो टूटने वाला है, तो आप इस फ्रेजल के साइंस बनाइए और नीचे ये लिख दीजिए वमल हयात दुनिया इल्ला मताउल गुरूर। ये दुनिया की चीजें जितनी मर्जी कीमती ले लें, जितनी मर्जी महंगी ले लें, ब्रांडेड ले लें, या टूट जाएगी या गुम हो जाएगी या चोरी हो जाएगी, कुछ भी नहीं होगा ना, तो मैं और आप इसको छोड़ के जाने पे मजबूर होंगे।